भाई बिस्मिल्लाह कीजिए।
जी أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيدنا محمد وآله أجمعين. ہم شکر کے حوالے سے بات کر رہے تھے اور جیسا کہ ہماری گفتگو کا جو مین تھیم ہے وہ ہے تزکیہ نفس، اور تزکیہ نفس کا جو ہمارے پاس دوسرا مین پلر ہے وہ ہے اپنے نفس میں صفات حسنہ کا پیدا کرنا، پاک و پاکیزہ صفات کو اپنے نفس میں راسخ کرنا. اور اس حوالے سے ہم نے کئی صفات کا ذکر کیا، اور ایک بات بہرحال ہمیں یاد رکھنا ضروری ہے اور وہ یہ ہے کہ انسان کے لیے تمام کمالات کا جو سرچشمہ ہے وہ صفت بندگی ہے، عبدیت ہے. اور اس حوالے سے بار بار ہم نے بھی ذکر کیا، آپ اور بھی سنتے ہوں گے، کہ جب رسول خدا کو معراج پر خدا نے بلایا یا لے گیا تو وہاں صرف اور صرف صفت عبد سے آپ کو یاد کیا گیا ہے، یعنی بندہ ہونے کے علاوہ آپ کے لیے کسی بھی اور صفت کا ذکر نہیں، حتیٰ کہ نبی اور رسول بھی نہیں. اور اسی طریقے سے جب ہم نماز کے تشہد میں گواہی دیتے ہیں تو پہلے آپ کی عبدیت کی گواہی دیتے ہیں اور بعد میں رسالت کی گواہی دیتے ہیں. تو اس سے ہم کو یہ بات سمجھ میں آ رہی ہے کہ انسان کے لیے جو موسٹ امپورٹنٹ صفت کوالٹی کہ جس کی بنا پر انسان بلند ہوتا ہے یا پست ہو جاتا ہے وہ اس کی بندگی ہے، عبدیت ہے، عبدیت خدا ہے، بندگی خدا ہے. اچھا، یہ بندگی خدا کا مطلب ایسا نہیں ہوتا کہ انسان کہے کہ بس جی میں اللہ کا بندہ ہوں، اس طریقے سے نہیں ہوتا، بلکہ یہ بندگی خود بہت ساری صفات کا مجموعے کا نام ہے، اس کے نچوڑ کا نام. اور ان میں سے جو چار صفات موسٹلی یا پرائم امپورٹنس کی حامل ہیں وہ صبر، شکر، زہد اور تقویٰ. کہ یہ چار صفات جتنی زیادہ اپنے کمال پہ پہنچتی ہیں، جتنی زیادہ اسٹرانگ ہوتی چلی جاتی ہیں نفس میں، اتنے انسان کی عبدیت یا بندگی کی کوالٹی امپروو ہوتی جاتی ہے. اور ایک بات اور ذہن میں رکھیے گا صفات کے حوالے سے کہ صفت کوئی ایک چیز نہیں ہے حقیقتا. یعنی جب ہم کہتے ہیں صبر، صفت صبر، تو ہو سکتا ہے کہ صفت صبر میرے اندر بھی پائی جاتی ہو اور صفت صبر کا مظاہرہ کربلا کے شہدا نے بھی کیا، لیکن اس کا مطلب یہ نہیں ہے کہ صفت صبر جو ہے وہ سب کے ایک مقام پر ہے. تو صفت کے اندر جو خاص بات ہے وہ کیا ہے کہ ہر صفت کے درجات ہیں، ہر صفت کے اپنے لیولز ہیں، گریڈز ہیں، انٹینسٹی ہے، اس کی شدت ہے. تو یہ تمام کی تمام باتیں ہمیں مد نظر رکھنا ضروری ہے. ٹھیک ہے، تو اسی حوالے سے ہم نے صبر اور شکر پر کافی توجہ دی. تقویٰ کا ذکر ہم پہلے کر چکے ہیں اور ہو سکتا ہے کہ تقویٰ کے بارے میں ایک ڈیٹیلڈ لیکچر ہم بعد میں بھی رکھیں، کیونکہ میں یہ چاہ رہا تھا کہ جیسے جیسے ہماری گفتگو آگے بڑھے گی، جیسے جیسے ہمارے لیے اوور آل سیناریو زیادہ کلیئر ہوتا چلا جائے گا تو پھر میں تھوڑی سی ڈیپتھ میں جانے کی ایفرٹ کروں گا. تو شکر کے حوالے سے ہم نے آپ کو تعریف بتا دی، شکر کے ارکان بتا دیے، شکر کے بارے میں مختلف علماء اور بزرگان اور عرفا کے نظریات بتا دیے، اور پھر یہ جو حدیث ہے 21 کتاب چہل حدیث کے اندر، اس میں ایک اور جگہ سے بات شروع ہوتی ہے کہ جس میں رسول خدا کے حوالے سے کہ وہ آپ یعنی بی بی عائشہ کے حجرے میں یا گھر میں تھے اور انہوں نے پھر آپ سے سوال کیا آپ کی عبادات کی کثرت کو دیکھ کر، कि आप इतनी मशक्कत क्यों करते हैं, क्या आपके खुदा ने अगले पिछले गुनाह बख्श नहीं दिए, मगफिरत नहीं कर दी। तो इस पर भी हमने रोशनी डाली, इस मौजू पर भी, कि क्योंकि इसको भी इमाम खुमैनी ने इस हदीस की तफसीर और तशरीह में इस टॉपिक को भी डिस्कस किया। अच्छा, आज हम इंशाल्लाह इसको कंप्लीट करते हैं, और दो जगह हैं जहां से हम बात करेंगे। एक तो ये कि शुक्र की फजीलत में कुछ अहादीस नकल की हैं, उनको देख लेते हैं, और फिर उसके बाद शुक्र की हकीकत के बारे में कुछ बातें बयान की हैं। इंशाअल्लाह उस पर हम अपनी गुफ्तगू तमाम करते हैं। अहादीस जो नकल फरमाई हैं उसमें छठे इमाम उसूल काफी के अंदर यह हदीस मौजूद है, और छठे इमाम रसूल खुदा से नकल कर रहे हैं कि अत्ताइमु शाकिर, के वो इंसान जो ताम करे यानी खाना खाए, और खाना खाने के बाद शुक्रगुजार हो, तो वो उस रोजेदार की मानिंद है, उसका अजर जो राहे खुदा में अत्ताइमुल मुहतसिब वल मुआफ़ शाकिरु लहू मिनल अज्र। ठीक है, कि वो एक इंसान जो है वो राहे खुदा में रोजा रखने वाला है, और जो आफियत व सलामती की हालत में खुदा का शुक्र करे। अच्छा, ये इंस्टेंस नंबर टू है, यानी ये दूसरी हालत है। पहली हालत क्या है कि जो हर खाने के बाद खुदा का शुक्र करे, तो वो उस रोजेदार की मानिंद है कि जिसने राह खुदा में रोजा रखा, ये उसका अजर है। दूसरा, वो इंसान के जो इस हालत में शाकिर हो कि जब वो आफियत में हो, तो उसका अजर उसकी मानिंद है कि जो कल मुबतला साबिर, कि जो किसी बला में मुबतला हो जाए, आजमाइश में मुबतला हो जाए और उस पर सब्र करे। यानी कि ये कंट्रास्टिंग एग्जाम्पल्स हैं कि जो आफियत की हालत में शुक्र कर रहा है वो उसकी मानिंद है कि जो बला में रहे और सब्र करे, और जो इंसान जिसके पास चीजें ना हो, जो महरूम हो, और नेमत मिलने के बाद उस पर शुक्र करने वाले का अजर उसकी तरह है कि जो खुदा की अता से महरूम हो और कनात करे। ठीक है, इसको ये तीन बातें यहाँ पर इमाम अलैहिस्सलाम बयान फरमा रहे हैं। पहली बात क्या है कि वो इंसान जो इस हालत में शुक्र करता है कि उसने कुछ भी खाया पिया या गजा इस्तेमाल की। दूसरा इंसान वो है कि जो आफियत की हालत में है और शुक्र अदा करता है, और तीसरा इंसान वो है कि जो नेमतों के मिलने के बाद खुदा का शुक्र अदा करता है। तीन हालतें, लेकिन खुदा इन तीन हालतों पर तीन हालतें और ऐड कर देता है उसके नामे अमल में। वो तीन हालतें कौन सी ऐड हो जाती हैं कि जिसने खाने पीने के बाद शुक्र अदा किया, तो वो ऐसा है कि जिसने रोजा रखा खुदा के रास्ते में, यानी रोजे में भूख है, लेकिन खुदा उसकी भूख पर सब्र की हालत को भी खाने पर शुक्र के सवाब के साथ मिला देता है। इसी तरीके से वो इंसान जो आफियत और सलामती में है और खुदा का शुक्र अदा कर रहा है, उसके साथ खुदा के इस अजर और सवाब को मिला देता है कि जो इम्तिहान में परेशानी में मुब्तला हो और सब्र कर रहा हो। और तीसरा मामला कौन सा है कि एक इंसान है, उसको नेमत अता हुई और उस नेमत के अता होने के बाद उसने शुक्र किया, लेकिन खुदा उसके अजर के साथ वो भी इंक्लूड कर देता है कि जो अगर इंसान अता या नेमत से महरूम हो और उस नेमत से महरूम रहने के बावजूद भी कनाअत करे और खुदा के फैसले पर राजी रहे। तो यानी इन तीन जुमलों के हवाले से इमाम अलैहिस्सलाम हमको ये बात बता रहे हैं कि खुदा की बारगाह में शुक्र का जो मकाम है वो इतना वसी है, इतना बुलंद है कि तुमने जो तुम्हारे पास है उस पर शुक्र किया, जो कुछ तुमने नहीं किया और जो तुम्हारी मौजूदा हालत से कहीं ज्यादा सख्त है, खुदा उसके अजर व सवाब को तुम्हारे इस अमल के साथ ऐड कर रहा है, जोड़ रहा है कि इंसान ने रोजा नहीं रखा, सिर्फ खाना खाया और खाने पर शुक्र अदा किया, लेकिन खुदा ने रोजे के सवाब को भी इसके साथ मिला दिया। दूसरी हदीस से बयान फरमाते हैं कि छठे इमाम कहते थे कि तीन सिफतें, तीन चीजें ऐसी हैं कि जिनके साथ इंसान को कोई शय तकलीफ नहीं देती, अजियत नहीं देती। जब इंसान कर्ब में सख्ती की हालत में हो उस वक्त खुदा से दुआ करे, गुनाहों पर हमेशा इस्तग़फार करे और नेमत पर हमेशा शुक्र करे। अगर ये तीन आदतें इंसान की हो जाएं तो तीन आदतों के बाद कोई चीज इंसान को अजियत और तकलीफ नहीं देती। एक हदीस और है कि जिसमें इमाम अलैहिस्सलाम ये बयान फरमाते हैं कि नेमतों का शुक्र, छठे इमाम, नेमत का शुक्र ये है कि इंसान हराम से परहेज करे। ठीक है, ये बहुत अहम बात है। यानी जैसे कि हमने भी बार बार आपकी खिदमत में अर्ज किया कि असल चीज क्या है कि इंसान नेमत की मारिफत रखे, उसका सही इस्तेमाल करे, उसके फवाइद में दीगर इंसानों को शरीक करे। तो नेमत के शुक्र में इमाम अलैहिस्सलाम फरमा रहे हैं कि हराम से परहेज, हराम से परहेज नेमत का शुक्र। और अगर इंसान किसी नेमत को ले, यानी जैसे मिसाल के तौर पर कि आजकल हम आजादारी सैयदुश्शुहदा में मशगूल, और आजादारी एक बड़ा बड़ी नेमत है खुदा की हमारी तरफ से, हमारे पास जिक्र इमाम हुसैन अलैहिस्सलाम खुदा की बारगाह से हमारे लिए एक बड़ी नेमत है, लेकिन अगर हम उस आजादारी और जिक्र को लें और उसमें हराम का ख्याल ना रखें, मसलन खवातीन हिजाब का ख्याल ना रखें, मसलन हम इस बात की तरफ मुतवज्जे ना करें कि जिस माल से हम आजादारी कर रहे हैं वो जायज है या नाजायज है, उसमें से हक शरीयत अदा हुआ है या नहीं हुआ है, उसमें किसी का हक गस्ब तो नहीं हुआ, तो फिर इन मुहर्रमात से परहेज ना करना उस नेमत के शुक्र को या अजर को जायल कर देगा। और मुकम्मल शुक्र क्या है? वो है अल्हम्दुलिल्लाह रब्बिल आलमीन। लेकिन अल्हम्दुलिल्लाह रब्बिल आलमीन का मतलब खाली जबान से दोहराना नहीं है, जो मैंने शुरू में भी आपको बताया था कि खाली जबान से दोहराना अल्हम्दुलिल्लाह नहीं है, बल्कि इंसान का कल्ब, इंसान का दिल, इंसान का वजूद बारगाहे खुदावंदी में उसकी नेमत के असरात से सरशार हो और झुके और फिर कहे बंदा अल्हम्दुलिल्लाह। तो ये अल्हम्दुलिल्लाह वाकई है, हकीकी है और बारगाहे इलाही में काबिले कबूल है। क्योंकि असल बात जो कुरान करीम ने हमको एक उसूल दिया है वो ये कि इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकी, कि अगर हम अपने किसी भी अमल को बारगहे खुदावंदी में मकबूल कराना चाहते हैं, कोई भी अमल हो, जाहिरी हो, बातिनी हो, हमारे आज़ाव जवारे से हो, तो उस अमल की कबूलियत का मेयार मेरे नफ्स में मौजूद तक्वा है। कि अगर मैं तकवा की तरफ से बेखबर हूं, अगर मेरे अंदर तकवा की सिफत नहीं पाई जाती है, तो फिर मेरे आमाल की कबूलियत पॉसिबल नहीं, ठीक है, या खतरे में। इस बात को जहन में रखें। तो इसी बिना पर जब हम अल्हम्दुलिल्लाह कहते हैं, खुदा की नेमत का शुक्र अदा करना चाहते हैं और कर रहे होते हैं, तो वहां भी ये इस बात पर डिपेंडेंट होता है कि हमारा कल्ब कितना मुतवज्जे है और हम नेमते इलाही के हवाले से कितनी معرفت رکھتے ہیں۔ اچھا، اب جس پر ہم اپنی گفتگو کو ختم کرتے ہیں، شکر کی حقیقت، یہ جان لو کہ منعم کی نعمت کی قدردانی کا نام شکر ہے، یعنی جو منعم انعام کرنے والا، نعمت عطا کرنے والا، اس کی قدردانی کہ تم نے اس نعمت کی کتنی قدر پہچانی، اس کا نام شکر ہے۔ اور یہ قدردانی کے آثار انسان کے دل میں ظاہر ہوتے ہیں۔ جی، اگر سوال ہے تو تھوڑا سا رک جائیے، میری گفتگو تقریباً 20 منٹ میں تمام ہو جائے گی، پھر انشاءاللہ ہم بالکل سکون سے سارے سوالات سنیں گے، یا اگر کوئی اور مسئلہ ہے تو وہ آپ ٹائپ کر دیں تو مبشر بھائی اس کو دیکھ لیں گے۔ کہ منعم کی قدردانی، منعم کی نعمت کی قدردانی کا نام شکر ہے، تو یہ قدردانی جو ہے اس کے آثار دل میں ظاہر ہوتے ہیں، اور یعنی دل میں پیدا ہوتے ہیں اور زبان سے ظاہر ہوتے ہیں۔ ٹھیک ہے، اس بات کو بہت توجہ سے سمجھنا ہے کہ ہم لوگ جو بار بار ایک بات کہتے ہیں کہ میں نے فلاں چیز، جیسے نماز کی حالت ہوتی ہے، نماز کی حالت میں جب کہا جاتا ہے کہ نماز میں آپ توجہ کریں، تو توجہ کرنے سے ہم اکثر اوقات یہ سمجھ لیتے ہیں کہ ہم سورہ حمد کے یا سورہ اخلاص کے یا رکوع اور سجود کے ذکر کے معنی کو اپنے ذہن میں دہراتے رہیں یا اس کے بارے میں کچھ سوچنا شروع کر دیں۔ نہیں، اس کا نام توجہ نہیں ہے، اس کا نام تعلق بخدا نہیں ہے، اس کا نام نماز کے اندر وصال رب نہیں ہے، بلکہ جیسے یہاں پر بیان فرما رہے ہیں کہ جس چیز کی بھی آپ معرفت رکھتے ہیں، پہلے اس کا اثر آپ کے قلب پہ آتا ہے، اور قلب پر آنے کے بعد وہ چیز دل سے نکل کر زبان سے ظاہر ہوتی ہے۔ یہ اصل عبادت ہے اور یہ اصل شکر ہے۔ تو جو اثر بھی انسان کے قلب پر قائم ہو جاتا ہے، اسٹیبلش ہو جاتا ہے، تو وہ صرف زبان سے نہیں، پورے جسم سے اور تمام اعضاء سے ظاہر ہوتا ہے، یعنی وہ آپ کے ہاتھوں سے بھی ظاہر ہوگا، پیروں سے بھی ظاہر ہوگا، آپ کی نگاہوں سے بھی ظاہر ہوگا۔ یعنی جیسے مثال کے طور پر جو ایک بڑی اہم بات ہے کہ اگر انسان اپنے وجود کی نعمت کو ریئلائز کرتا ہے، ریکگنائز کرتا ہے، تو فوراً اس نعمت کے قلب، اس نعمت کی قدردانی کا اثر جو قلب پر قائم ہوتا ہے، اس کا فوری طور پر نتیجہ یہ نکلتا ہے کہ انسان اس امر کی طرف متوجہ ہو جاتا ہے کہ یہ پورا بدن مجھے خدا نے دیا ہے، ایک عظیم نعمت ہے، اور میں اس کو کبھی کسی لمحے میں بھی حرام خدا کے راہ میں استعمال نہ کروں۔ اب آپ دیکھیں کہ آپ کے لیے کتنا پراپر ایک پورا وہ چیز، ریزن پرووائڈ ہو گیا کہ میں اپنی نگاہیں حرام پر نہ کروں، میں اپنے کانوں سے حرام جملے، غیبت، تہمت یا کوئی اور حرام چیز سماعت نہ کروں۔ کیوں؟ اس لیے کہ یہ ایک عظیم نعمت ہے، کان اور ناک، سماع اور بصر خدا کی ایک عظیم نعمت ہے، اور نعمت کا شکر یہ ہے کہ جس نے مجھے نعمت عطا کی ہے اس کی مرضی کی مخالفت نہ کروں اس نعمت کے ذریعے سے۔ تو یہ فرما رہے ہیں کہ یہ شکر کی حقیقت ہے کہ جب جس نے نعمت تم کو عطا کی ہے، اگر واقعی اس کی قدر تمہارے دل پر اپنا اثر رکھتی ہے، تو وہ اثر تمہارے اعضاء و جوارے سے، تمہارے آثار سے، افعال سے، زبان سے، گفتگو سے، ہر ایک سے ظاہر ہوگا، اور اس کو ظاہر کرنے کا، جیسے میں نے آپ کو بتایا کہ منیمم لیول یہ ہے کہ نعمت دینے والے کی مرضی کے خلاف استعمال نہ ہو، اور اس کے ہائر لیولز ہیں خضوع، خشوع، محبت، خشیت اور اس قسم کے امور۔ जैसा हम आपको बार बार एक बात ये बता रहे हैं कि इंसान के लिए दीन जो है वो बरबिनाए मोहब्बत, दीन की बुनियादें कायम होना चाहिए, यानी मोहब्बत खुदा पर और रसूल पर और इमाम पर दीन की बुनियादें कायम होना चाहिए। तो ये बड़ा अहम नुक्ता है। फिर इसको भी यानी यहाँ बयान फरमाते हैं कि शुक्र के हवाले से कि शुक्र की अकसाम क्या हैं, इसको हमने शुरू में आपके सामने जिक्र किया था, लेकिन इसको दोहरा देना मुनासिब है कि शुक्र कल्ब, शुक्र अज़बान और तमाम आज़ा का शुक्र। यानी शुक्र कल्ब का मतलब क्या है कि इंसान नेमत को रियलाइज करे और उसकी मारिफत रखे अपने अंदर, अपने कल्ब के अंदर, और कल्ब हालत खुशू में आ जाए, कल्ब पर रोब और हैबत और अजमत तारी हो जाए उस अल्लाह की जिसने नेमत दी है, और शुक्र जबान यानी खुदा की हमदो सना। और यहाँ पर देखें, मैं आपको एक और बात भी काफी तवज्जो से इसको सुनिएगा, ये बहुत अहम है कि हम समझते हैं कि जबान का शुक्र का मतलब यह है कि हम अल्हम्दुलिल्लाह पढ़ें या इस किस्म का जिक्र करें, लेकिन जबान के शुक्र का बहुत ज्यादा स्ट्रोंग जो एस्पेक्ट है वो ये है कि हम अपनी जबान से कोई भी कलिमा वो अदा ना करें कि जो खुदा को नापसंद है। यानी मिसाल के तौर पर मैं आपको एक मिसाल दूं कि अगर मेरा कल्ब इस बात को महसूस करता है कि खुदा ने मुझे नेमत इल्म दी है और उस नेमत इल्म की कदरदानी के तौर पर मैंने अल्हम्दुलिल्लाह कहा कि खुदा ने मुझ पर बड़ा फजल किया, मुझ पर बड़ा करम किया कि एक नेमत इल्म दी या नेमत माल दी, और उसके फौरन बाद मैं किसी और इंसान को जो मेरे सामने बैठा है इस तरीके से उससे बात करूं कि जिससे ये इजहार हो कि तुम जाहिल हो मेरे आगे, ये मैंने उस नेमत की, अगरचे कि मैंने अभी अल्हम्दुलिल्लाह कहा, अगरचे कि मैंने उस नेमत की के हवाले से खुदा की हम्द की है, सना की है कि जिस नेमत को के असरात को मैंने अपनी जात में महसूस किया है, लेकिन मेरी जबान से उस दूसरे वाले जुमले ने कि जिसकी बिना पर मैं किसी इंसान को अपने नेमत के मुकाबले में, चाहे वो इल्म हो या माल हो, मैंने उसकी तहकीर की, मैंने नेमत की नाशुकरी की और नेमत के बरकत को जायल और जाया कर दिया। तो ये बात भी बहुत अहम है। और फिर तीसरी किस्म की शुक्र जो है वो आजाओ जवारह से होती है, और इसमें जो बात सबसे ज्यादा अहम है कि जिसमें फरमाते हैं कि हमारी नजर में ने शुक्र जो है वो नफ्स की एक हालत है, और नफ्स की हालत का समर यानी फल दिल और जिस्म से ताल्लुक रखने वाले आमाल हैं। ये कहते हैं कि असल चीज जो है वो ये है। तो ये तमाम की तमाम बातें फिर अपने जहन में रखिएगा, यानी मैंने शुरू में पहले दर्स में, लेकिन जाहिर है अब उसको 1 महीना हो गया तो अब मुझे नहीं पता कि याद है या नहीं है, वो बातें कि शुक्र के अरकान है, यानी शुक्र के स्टेजेस हैं, शुक्र के पिलर्स हैं, इनको हमेशा याद रखिएगा कि पहला पिलर क्या है, नेमत की कदरदानी, नेमत की मारिफत, नेमत देने वाले की मारिफत। फिर नेमत की कदरदानी का मतलब क्या है कि आप उस नेमत की हिफाजत करें, नेमत का सही इस्तेमाल करें, नेमत को जाया होने से बचाएं, नेमत में इजाफा करें और नेमत के मुकाबले में नेमत के बारे में बखील ना हो, कंजूस ना हो, माइजर ना हो, और नेमत के असरात में दूसरे इंसानों को शामिल करें। ये हकीकतन ये शुक्र है, ठीक है, इन बातों को, इस बात को याद रखना है। फिर ये फरमाते हैं कि ये जान लो कि उबूदियत तो बंदगी के लाजमी फराइज में से एक, हर शख्स की तरफ से खुदावंद आलम की जाहिरी और बातिनी नेमतों का शुक्र अदा करना, ये बंदगी के फराइज में शामिल है। ठीक है, बंदगी के फराइज में शामिल है। और इसी बिना पर मैंने आपकी खिदमत में अर्ज किया था कि बंदगी जो असल सिफत है, कोर क्वालिटी है, जिससे इंसान के मकाम और दर्जे का तायुन होता है आखिरत में या खुदा की बारगाह में, तो उसके जो मोस्ट इम्पॉर्टेंट पिलर्स हैं उनमें से एक शुक्र है। तो यहाँ पर इमाम खुमैनी इस जुमले में, उससे आप वाज़े तौर से समझ सकते हैं कि बंदगी के लाजमी तकाजों में से एक तकाजा यह है कि इंसान खुदा की जाहिरी और बातिनी नेमतों का शुक्र अदा करे। लेकिन अब यहाँ पर सबसे बड़ा मसला यह है कि खुदा का शुक्र अदा करना क्या किसी भी मखलूक के लिए मुमकिन है? क्या इंसान के लिए पॉसिबल है कि वो खुदा का शुक्र अदा करे? नहीं, ना इंसान के लिए। और यहां पर इंसान का मतलब क्या है? कोई भी इंसान। कि ये जुमले खुद आ हजरत यानी रसूल पाक फरमाते हैं कि मा अबदना का हक इबादतिक, हम तेरी इबादत का हक नहीं अदा कर सकते। इमाम हुसैन अलैहिस्सलाम, इमाम सज्जाद अलैहिस्सलाम फरमाते हैं कि हम तेरे शुक्र का हक नहीं अदा कर सकते, क्योंकि हर शुक्र तीन और नेमतों को लेकर आ जाता है। हम कैसे उसका शुक्र अदा करें? यानी कि जब हम शुक्र अदा करते हैं तो नेमतें मल्टीप्लाई होती चली जाती हैं। कि शुक्र की तौफीक किसने दी, शुक्र की कबूलियत किसने की, शुक्र करने का मौका किसने दिया, यानी मजीद नेमतें हर नेमत पर इजाफी होती रहती है। तो कायनात का कोई इंसान हुजूर सरवरे कायनात की तरह ना खुदा की बंदगी कर सकता है ना अल्लाह का शुक्र बजा ला सकता है, लेकिन वो भी जब खुदा की बारगाह में आते हैं, हाजिर होते हैं, तो अपनी आजिजी का एतराफ करते हैं। तो बाकी किसी की बात ही क्या कि जिसके बारे में कहा जाए या सोचा जाए कि वो अल्लाह की बंदगी का हक अदा कर देगा या शुक्र का हक अदा कर देगा। तो बाकी लोग तो मतलब शुक्र और बंदगी के बेशतर आला मरातिब से पर्दे में है, कि जिस हद तक इंसान बुलंद हो सकता है, जो पॉसिबिलिटी है एक मखलूक मुमकिन के लिए, रसूल पाक और अहले बैत अलैहिस्सलाम वहां पे मौजूद हैं, लेकिन बाकी लोग तो उन तमाम मरातिब से हिजाब में हैं, पर्दे में, उन्हें तो खबर नहीं है कि ये सब मामला क्या होते हैं। तो उनके लिए क्या इस बात का तसव्वुर करना कि वो हक़े शुक्र अदा कर सकेंगे? तो जब तक बंदे के कल्ब के दरवाजे तक ये उसूल नहीं पहुंचता कि ला मुअस्सिरा फिल वजूद इल्लल्लाह, के आलमे वजूद में सिवाय खुदा के और कोई मुअस्सर नहीं, मुअस्सर यानी इफेक्टिव, खुदा के सिवा कोई इफेक्टिव नहीं है तमाम आलम वजूद और मौजूदात में, जब तक इंसान के कल्ब पर इस हकीकत का असर कायम नहीं हो जाता, उस वक्त तक इंसान के दिल में शक और शिर्क बाकी रहता है, और इन निजासतों की मौजूदगी में कल्ब हकीकतन शाकिर नहीं बन सकता और ना हकीकतन बंदगी के तकाजों को पूरा कर सकता है। तो ऐसा इंसान क्या है कि वो तराशे हुए हर बुत को मुअत्तर समझता है? तराशे हुए यानी तराशे हुए का मतलब इंसान के सोच और फिक्र ने जिन जिन चीजों को बुत बना लिया है, माल, स्टेटस, कौम, कबीला, ये सब लोगों के बनाए हुए बुत हैं। क्यों बुत हैं? क्योंकि लोग इनके असर के कायल हैं, लोग इनकी पावर के कायल हैं। तो इंसान कभी आमाल को अपनी तरफ मंसूब करता है कि मैंने ये किया, मैंने वो किया। कभी तमाम उमूर का इख्तियार और अथॉरिटी उसकी निस्बत अपनी तरफ दे रहा होता है। कभी समझ रहा होता है कि फलां का इफेक्ट है, फलां का असर है। कभी नेमतों को जाहिरी असबाब की तरफ मंसूब कर देता है। तो ये तमाम के तमाम लोग वो हैं कि जो खुदा की हकीकी तजल्ली से महरूम है। वो तजल्ली खुदा, वो नूर है खुदा के जो इस आलम खिलकत और कौनो मकान में रोशन है, उससे अंधे और नाबीना है। तो इन लोगों के बारे में क्या तसव्वुर किया जाए, या हम जैसे लोगों के बारे में क्या तसव्वुर किया जाए कि वो नेमतों का शुक्र अदा कर पाएंगे। अब ये शुक्र की कैफियत, यानी ये फरमा रहे हैं, इसमें मेन पॉइंट याद रखिएगा कि हम जैसे लोगों के लिए ना ये मारिफत कि हम हकीकी शुक्र अदा करने से कैसे कैसे महरूम और कासिर हैं। खुदा हमारे इस एतराफ पे आजिजी को ही हमारे शुक्र के तौर पे कबूल कर लेगा। इस बात को जहन में रखिएगा, ठीक है, कि असल नुक्ता यहां पर यह है कि अगर हमने इस बात की मारिफत हासिल कर ली कि हम क्यों 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 नहीं शुक्र खुदा बजा लाते, हमारी क्या कोताहियां हैं, हमारी क्या डिफिशेंसीज हैं, हमारे क्या मामलात और मसाइल हैं, तो जब हम खुदा की बारगाह में अपनी इस आजिजी को, अपनी कोताही और नालायकी को पेश करेंगे, खुदा इसी को ही हमारे शुक्र के तौर पर कबूल कर लेगा कि मेरे बंदे ने मारिफत के साथ मेरी बारगाह में ये एतराफ कर लिया है कि मैं तेरा शुक्र अदा नहीं कर सकता, मैं उसका हक अदा नहीं कर सकता तेरे तशक्कुर का। तो खुदा इसी को ही हमारे शुक्रिया के तौर पर कबूल करके हमारा मशकूर हो जाता है। वो इन्ना सईयकुम मशकूरा, के खुदा फिर हमारा खुदा शुक्रगुजार हो जाता है। तो ये वो बात है, लेकिन आजिजी का भी की भी मारिफत होना चाहिए, क्योंकि जो काम, जो अमल आप मारिफत के साथ अंजाम दे रहे हैं वो यकीनन अजर रखता है। तो ये फरमाते हैं कि सारी नेमतें उसी की हैं, कोई भी किसी नेमत का मालिक नहीं कि उसको मुनइम समझा जाए, बल्कि दूसरों की बिलमुकाबले खुदा कोई हस्ती नहीं है कि जिनकी तरफ चीजों को मंसूब किया जाए, जिनके असरात के कायल हों। और यहाँ पर मसनवी मौलाना रोम का एक मिसरा नकल करते हैं कि वो मैं आपको पूरी बैत शेर पढ़ देता हूँ कि दीद ए बायत सबब सुराख कुन ता खुजुबरा बरकनद अज बी खुबुन। जो देखने वाली आंख है, इस देखने वाली आंख में इतनी सलाहियत होना चाहिए कि जो असबाब का निजाम नजरों के सामने है उसमें ड्रिल थ्रू करके उसके पार जा सके, उस तरफ उतर सके। दीद ए बायत सबब सुराख कौन, के उसको थ्रू हो सके, ता खुजुबरा बरकनद, ताकि ये जो हिजाबात हैं, ये असबाब हिजाबात है, ताकि इन हिजाबात को अपनी इनकी बुनियादों से उखाड़ कर फेंक दें और हकीकत का सूरज उसकी नजरों के सामने तुलू हो जाए। तो आखिर हमारे मुर्दा कुलूब कब तक और किस हद तक रब्बुल आलमीन की नेमतों का इनकार करेंगे और आलम और जाहिरी असबाब से हमारे दिल कब तक वाबस्ता रहेंगे, और ये ताल्लुकात और तवज्जुहात ज़ाते मुकद्दस की नेमतों का कुफरान है। कुफरान यानी इनकार करना, डिनाई करना, और उसकी ने रहमतों को पसे पुश्त डालना है, छुपा देना है। तो यहां से हमें पता चल जाता है कि खुदा की नेमतों का शुक्र अदा करना हर एक के बस की बात नहीं, जैसा कि रब्बुल आलमीन कुरान करीम में बयान फरमाता है, कलीलुम मिन इबादी अश्शुकूर, के मेरे बंदों में से बहुत थोड़े से हैं نیگلیجبل کوانٹیٹی میں ایسے لوگ ہیں کہ جو واقعاً شکر گزار بندے ہیں. اور یہ ایک پیراگراف, اس پر میں بات ختم کرتا ہوں انشاءاللہ, ایک پیراگراف پڑھ کے, کہ یہ بھی جان لینا چاہیے کہ جس طرح بندوں کی معرفت مختلف ہے, ہر انسان حق کی معرفت کے بارے میں ایک معیار اور درجے پر نہیں کھڑا ہے, اسی طریقے سے ان کے شکر کے مقامات بھی مختلف ہیں. جیسے میں نے آپ کو کہا نا کہ ہر صفت ایک لیول کی نہیں ہے, کہ آپ کہیں کہ یہ انسان صابر ہے اور وہ انسان صابر ہے یا شاکر ہے, تو دونوں کو کہ آپ صبر اور شکر کو ایک مقام پہ کھڑا کر دیں, ایسا بالکل بھی نہیں ہوتا. بلکہ ہر صفت کا جو معیار اور اسٹینڈرڈ ہے وہ بندے کی معرفت کے اسٹینڈرڈ پر ڈیپینڈنٹ ہے. تو یوں سمجھ لیجئے کہ شکر کے مراتب مختلف ہیں. شکر کا مطلب نعمت عطا کرنے والے کی نعمتوں کی ثنا ہے, قدردانی ہے. تو اس لحاظ سے بعض اوقات یہ شکر ظاہری ہوتا ہے, بعض اوقات یہ باطنی ہوتا ہے. بعض اوقات انسان علم و معرفت, یعنی علم و معرفت ہر انسان کے پاس نہیں ہوتی حقائق کی, تو اس کا شکر کچھ اور ہے کہ جو انسان کے اندر علم و معرفت ہے اس کا شکر زبان سے الحمدللہ نہیں ہے, اس کا شکر کچھ اور ہے. اور اسی طرح سے اگر انسان کے اوپر اللہ کی تجلیات اسماء و صفات کا اثر ہے تو اس کا شکر کچھ اور ہے. اگر تجلیات ذاتی و احدی انسان کے وجود پر ہیں تو اس نعمت کا شکر کچھ اور ہے. اور کیونکہ نعمتوں کے تمام مراتب, یعنی انسان ان تمام لیولز پر نعمتوں کو ریکگنائز کرے, ریسیو کرے, ریئلائز کرے اور ان کے شکر کو ادا کرنے کے قابل ہو جائے, تو یہ تمام مراتب بہت ہی کم بندوں میں یکجا ہوتے ہیں. لہذا تمام مراتب کا کما حقہ شکر کرنا تقریباً امپاسبل ہے انسانوں میں. اور جو حضرات اس مقام پر فائز ہوتے ہیں وہ اللہ کے خالص ترین بندے ہیں, اور یہی وہ حضرات ہیں کہ جو برزخ, اس کے باطن, آخرت اور اس کے تمام مراتب کے ظاہر اور باطن کے محافظ ہیں, اور اسی لیے ان کا شکر تمام ظاہری باطنی مخفی زبانوں سے ہو رہا ہوتا ہے. تو شکر فقط زبان کا الحمدللہ نہیں. جیسا میں نے کہا کہ کچھ گفتگو بہت زیادہ عرفانی اس میں ڈومین میں چلی جاتی ہے, اور اس پر اس کی تفسیر و تشریح کرنا بہت سارے لوگوں کے لیے دشواری کا باعث ہوگا, تو میں پھر اس طرف نہیں جاتا. تو شکر کے حوالے سے ہماری گفتگو تمام ہوئی, اور اگر آپ لوگ اس سے واقعاً استفادہ کرنا چاہتے ہیں تو میں سمجھتا ہوں کہ یہ گفتگو ریکارڈ تو ہو ہی گئی ہے. ان تینوں دروس کو, لیکچرز کو ایک ساتھ ملا کر سنیں ایک ترتیب کے ساتھ, کیونکہ یہ 15-15 دن کے گیپ میں میں سمجھتا ہوں کہ بہت سارے لوگ بھول جاتے ہوں گے بہت ساری باتیں. تو انشاءاللہ تعالی اب آپ حضرات سوال کے لیے آزاد ہیں. میری گفتگو اب ختم ہوئی. اللہم صل علی محمد و آل محمد. جی, اپنے کو انمیوٹ کر کے پھر آپ سوال کر سکتے ہیں. اور اگر انمیوٹ کرنے میں مشکل ہو رہی ہے تو ہینڈ ریس کر دیں, میرا خیال ہے کہ پھر ایڈمنسٹریٹر آپ کو وہ کر دیں گے, انمیوٹ کر دیں گے.
जी सर, अभी चैट में एक सवाल आया।
हाँ, मेरा ख्याल है कि आप देख लीजिए जरा कि लोग शायद अनम्यूट नहीं कर पा रहे अपने आप को प्रॉब्लमली।
जी अगर मैं अनम्यूट हैंड रेज जो करेगा उसको कर सकता हूँ।
जी
अस्सलाम वालेकुम आवर जान।
जी वालेकुम अस्सलाम।
अगर जान, हम ना अल्लाह ताला के नाम जो हैं सबूर और शकूर, उनकी थोड़ी सी वजाहत चाहेंगे।
यानी किस तरीके से वजाहत कि सबूर और शकूर के लफ्जी माने होते हैं बहुत ज्यादा सब्र करने वाला और बहुत ज्यादा शुक्र करने वाला।
यानी अल्लाह ताला कैसे, मतलब इस चीज को हम समझ सकते हैं सबूर।
शुक्र का मतलब कदरदानी है ना, यानी कि
जी जी
हम जो भी अमल अंजाम देते हैं या जो भी खुदा की बारगाह में भेजते हैं, जिस आयत का एक टुकड़ा भी मैंने पढ़ा था कि इन्ना सईयकुम मशकूरा, कि बेशक खुदा की बारगाह में जो तुम्हारी सही है, जो तुम्हारी एफर्ट है वो मशकूर है, खुदा उसका शुक्रगुजार हो जाता है। यानी इसका मतलब क्या है कि जो भी तुम एफर्ट खुदा की बारगाह में भेजते हो, खुदा उस पर तुम्हारे लिए तुम्हारी कदरदानी करता है और तुम्हारी कदरदानी करने के बाद उसका बेस्ट रिवॉर्ड तुम्हें देता है।
जी,
ये है
और
शुक्र, और इस काम में खुदा बहुत ज्यादा आगे है कि हम इतना ज्यादा खुदा का शुक्रिया अदा नहीं करते जितना खुदा हमारा शुक्रिया अदा करता है।
सबूर हम इस तरह कह सकते हैं कि मतलब हमारी हर चीज का गवाह है परवरदिगार, और वो हमारे गुनाहों का भी, और वो हमारे ऊपर जल्दी नहीं करता अजाब देने का,
हाँ ठीक है,
नहीं
ये
या
बात
गजब।
सही है, ये बात सही है कि खुदा सबूर इस हवाले से है कि खुदा बंदे को बहुत ज्यादा मोहलत देता है, बहुत ज्यादा मोहलत देता है, और इंसान मुसलसल खुदा की नाफरमानी करके अपने आप को तबाही का मुस्तहिक बना लेता है। लेकिन फिर भी यानी जैसे कि रिवायतों में है कि जिन जिन कौमों पर अजाब का हुक्म आ गया था तो उनको पहले अजाब के बारे में बताया गया है और अजाब उन पर भी फौरन नहीं आया है, यानी कौम आद और कौम समूद उनको भी कुछ दिनों का गैप दिया गया है कि
जी,
अगर इवन तुम उस पर भी तौबा कर सकते हो तो कर लो। हालांकि पूरे हुक्म अजाब के आने के बाद भी उनको मोहलत मिल रही है, अगरचे के जाहिर है कि उस वक्त तौफीक फिर नहीं हासिल होती, लेकिन खुदा इस कदर सब्र करने वाला है बंदों के गुनाह के मुकाबले में।
जो दूसरी कौमों का जो बताया जाता है कि चेहरे बदल जाते थे कुछ बुराइयों की वजह से, तो
जी
फिर भी लोग
मस्त
उस तरह से ईमान नहीं लाए वहां पे कि
नहीं,
इसके
ये तो
असरात
मस्त होने
असरात
का, मस्त होने का तो मतलब ही यही है कि वो तो फिर एक लिहाज से डिस्ट्रॉय होगा ना, तो अब वो क्या ईमान लाएंगे।
दूसरे इबरत नहीं पकड़ते थे देखने वाले।
नहीं पकड़ते होंगे, यकीनन पकड़ते होंगे।
जी, जजाक अल्लाह।
जी शुक्रिया।
अस्सलाम
जी वालेकुम अस्सलाम। जी
वालेकुम। हम लखनऊ इंडिया से इन अपार्टमेंट बात कर रहे हैं।
जी
ये पूछना चाह रहे थे कि जैसे मौला ने फरमाया है कि अपनी मेहनत और काविशों को छुपा के रखो, क्योंकि हर नेमत के पीछे एक हासिद होता है। तो अगर मतलब हम नहीं इसको छुपा पा रहे अपनी मेहनतों को किसी भी तरह से, और जाहिर सी बात है जब अहले बैत ने कुछ कह दिया तो वो पत्थर की लकीरें, और उसके इस तरह से मतलब नेमत जो है जिस चीज के ऊपर वो काम कर रहा है उसको देख के लोग कहें भी कि तुम्हारी एज कम है और काम ज्यादा है, यानी तो हम अपनी नेमतों को नहीं छुपा पा रहे हैं, तो हम क्या करेंगे? इससे तो हमारे हासिल और ज्यादा बढ़ रहे हैं, फिर जाहिर सी बात है नजर मतलब नजर भी लगती है, तो यही सब चीज के ऊपर हम क्या करें, मतलब किस तरह से वो करें?
नहीं, इसमें अब ये यकीनन नेमतों का पोशीदा रखें, नेमतों का पोशीदा रखने का मतलब यह है कि आपके पास अगर कोई चीज है या आप अगर कोई काम कर रहे हैं تو جا کے دوسروں کو بتاتے نہ پھریں اور دوسروں کے سامنے خود اس کو ڈسپلے یا ڈسکلوز بہت زیادہ نہ کریں بہت ساری چیزوں کو. باقی تو چیزیں جنہیں یہ بھی تو ہے نا کہ خدا انسان کی اچھائیوں کو ظاہر کرتا ہے لوگوں کے سامنے, وہ پہلو بھی تو ہے. تو اس میں یہ تھوڑی ہے کہ آپ کا جو ہے کہ کسی کو پتہ ہی نہیں چلے, ایسے تھوڑی ہے. خود آئمہ کی نیکیاں دوسروں کو پتہ چلتی تھی یا نہیں چلتی تھی, آپ کو پتہ ہے یا نہیں ہے؟
جی.
پھر اگر یہ مطلب ہوتا کہ جو آپ نکال رہی ہیں
جی,
تو پھر تو آئمہ کی نیکیاں کسی کو بھی نہیں معلوم ہونا چاہیے تھا.
نہیں, وہ تو آئمہ ہے نا, تو ان کے پیچھے اتنے حاصل تھوڑی نہ ہوں گے, اور ہمارے تو پھر اتنی نظر بھی لگ جاتی ہے
نظر وغیرہ اور ان سب. دیکھیں ان سب چکروں میں زیادہ نہ پڑا کریں. نہیں, ان سب یہ جو ہے نا, یہ پلیز میں اس بارے میں بہت ادب سے آپ سب لوگوں سے گزارش کروں گا کہ ان سب مسائل کو اپنے دماغ پہ, اگر آپ کا ایمان خدا پر ہے, اگر آپ کا ایمان دین پر ہے, تو پھر ان سب چیزوں سے اپنے کو باہر نکالیے.
نہیں تو اہل بیت, معذرت کے ساتھ, جیسے اہل بیت علیہ السلام پہ کو بھی تو نظریں لگی تھی, جس طرح سے پیغمبر کے اوپر وحی نازل ہوئی کہ حسنین کو نظر بد سے بچائیے.
دیکھیں میں پھر بار بار ایک بات یہ کہہ رہا ہوں کہ اپنے جتنا بھی اصول ہے نا زندگی کا, وہ پہلے قرآن بیسڈ کریں.
جی.
یہ میں اب میں میری کیا جسارت کہ میں بات کروں, لیکن یہ اس طریقے سے جو لوگ حدیثیں ادھر سے ادھر سے اٹھا کے لاتے ہیں نا, اس نے ہماری قوم کو بہت زیادہ مشکل میں ڈال دیا ہے. بہت, یعنی کہ مجھے, میرا دل روتا ہے لوگوں کی باتیں سن سن کے, کہ وہ ادھر سے کوئی حدیث آ گئی, ادھر سے آ گئی, اور سارے نتیجے نکل گئے. حالانکہ قرآن کریم ان تمام اسلوب زندگی, طریقے زندگی کے حوالے سے کلیئر ہے. اور پھر اس کے بعد آپ نہج البلاغہ دیکھیں, آئمہ علیہ السلام کی دعائیں دیکھیں, آپ ان کی دعاؤں کو ملاحظہ کریں, ان کی دعائیں زیادہ سے زیادہ پڑھیں, وہاں سے آپ کو زندگی گزارنے کی معرفت آئے گی. یہ سب نہیں کریں, یہ بہت ڈینجرس کام ہے کہ اسکیٹرڈ وے میں ادھر ادھر سے حدیث کسی نے یہ سنا دی. اور حدیث کا آپ کو پتا ہے کہ سب سے بڑا مسئلہ کیا ہوتا ہے؟ حدیث کا سب سے بڑا مسئلہ یہ ہوتا ہے کہ اس کی سند, اس کا صحیح, اس کا ضعیف. آپ کو کیا پتا ہے کہ جو حدیثیں آپ نے سنی ہیں وہ صحیح ہیں یا مکمل ہیں؟ تو آپ اپنے تمام زندگی کے معاملات کو قرآن پہ بیسڈ کریں, نہج البلاغہ اچھے سے دیکھیں, صحیفہ سجادیہ دیکھیں, آئمہ علیہ السلام کی دعائیں دیکھیں, اس پہ توجہ کریں, وہاں سے آپ کو زندگی کے اصول ڈھنگ سے ملنا شروع ہوں گے. اس طریقے سے نہیں, معذرت کے ساتھ بہت ٹربل میں آ جائے گی آپ کی لائف اس انداز. اور میں جیسے کہہ رہا ہوں کہ میں اکثر لوگوں کو دیکھ کے مجھے بہت دکھ ہوتا ہے کہ کہاں پھنس گئی ہے ہماری قوم کی اکثریت. یہ سب ایسا اس قسم کی چیزیں نہیں ہیں جیسا آپ فرما رہی ہیں کہ اتنی نظر لگ جاتی ہے, یہ ہوتا ہے, وہ ہوتا ہے, ایسا کچھ بھی نہیں ہے. خدا نے انسان کو بہت طاقت دی ہے, اور خدا نے انسان کے ایمان کے اندر بہت طاقت رکھی ہے, ایسا مسئلہ نہیں ہے. ان چیزوں سے باہر آنے کی ضرورت ہے. جی,
السلام علیکم.
وعلیکم السلام.
جی آغا, میرا یہ سوال تھا, جیسے ابھی اس سے پہلے بہن نے سوال کیا تھا حسد اور نظر بد کے, اس سے تو یہ جو ہے ہمارے یہاں یہ سب چیزیں تو اتنی زیادہ مطلب رائج ہیں اور کامن ہیں, اور لوگ اس کا اتنا احتیاط برتتے ہیں, یعنی کہ حتیٰ کہیں سفر کرنا ہے, کوئی بچہ ایگزام کی تیاری کر رہا ہے, یا مطلب کہ کسی کو بھنک بھی نہ پڑ جائے کہ بس اس کی نظر لگ جائے گی. تو یہی کہنا ہے کہ کیا ہمارے پاس جو یہ قل ہیں, جب یہ سب چیزیں ہیں تو ہم پھر قل پڑھ کے اس کے اوپر دم کر دیں, تو کیا ہمارے اوپر مطلب, ظاہر ہے ہمارے پاس تو یہ ایک ٹول ہے.
میں اگر آپ لوگوں سے ایک سوال کروں
جی,
کہ نظر کا کیسے لگتی ہے نظر, پتا ہے آپ کو؟
بس وہ یہ کہتے ہیں کہ
ہر چیز کا ایک سسٹم ہوتا ہے نا, ٹھیک ہے نا.
جی,
بارش ہوتی ہے, پھل پھول نکلتے ہیں, ہر چیز کا نظام ہے نا. نظر کا کیا سسٹم ہے، کیسے لگتی ہے؟
بس یہ کہ آپ کے پاس کوئی نعمت ہے تو لوگ رش کریں گے اور اس کو دیکھیں گے
تو کیا ہوگا، تو اس سے کیا ہوگا،
تو ان کی نظر لگ جائے گی، تو آپ کی جو چیز
مطلب نظر کیا لگ جائے گی، کیا لگ جائے گا نظر میں،
یعنی کہ برا ہو جائے گا آپ کے ساتھ، برا ہو جائے گا، یعنی کہ آپ اگر سب یعنی کہ آپ کا بچہ اگر اچھی پڑھائی کر رہا ہے تو مثال کے طور پر کسی نے نظر لگا دی تو اب وہ اس کا پڑھائی سے دل اوب گیا،
مطلب سسٹم کیا ہے، اس کا سسٹم کیا ہے، کیا چیز لگ جائے گی بھائی، کسی نے کسی کو دیکھ لیا کہ ہاں بھائی آپ بہت اچھے، تو کیا لگ جائے گا اس کو،
اس کا اس کی کوئی بری وائبس آتی ہوں گی، اور یعنی کہ مطلب
کسی نے میجر کی ہے، کسی نے وہ ویوز اور سگنل اور وہ میجر کیے ہیں جو لوگ یہ سب باتیں کرتے ہیں، کسی نے وہ لگائے میٹرز،
میجر تو نہیں کری ہیں، لیکن آپ دیکھیے کہ حتیٰ یہ بھائی بھائی میں، چچا بھتیجے، مطلب بالکل کلوز ریلیشنز میں بھی، وہ اگر ٹریولنگ بھی ہے ایون تو وہ نہیں بتاتے ایگزیکٹ ڈیٹ کی، مطلب اب وہ نظر لگ جائے گی تو
میں بہت ادب سے بات کروں کہ یہ ایک جہالت ہے نا
جی،
اس کی کیا دلیل ہے کہ یہ سب کچھ ہوتا ہے؟ دیکھیں انہی ساری چیزوں کی بنا پر جو ہے نا، میں آپ کو بتاؤں کہ اسی قسم کے طور طریقوں کی بنا پر جو دوسری طرف کے لوگ ہیں نا، جو دین کا انکار کرتے ہیں، وہ انہی ساری چیزوں کو بنیاد بناتے ہیں کہ دین انسان کو اس جگہ پہ لے جا کے کھڑا کرتا ہے، حالانکہ دین کا ان باتوں سے کوئی تعلق نہیں، ٹھیک ہے؟ دین کا معاملہ یہ ہے کہ دین یعنی تم اللہ کے بندے ہو، ایمان عمل صالح کی بنیاد پر اپنی زندگی کو بلڈ کرو، قرآن اور سنت کی بنا پر اپنی زندگی کی تعمیر کرو، اور خدا پہ بھروسہ رکھو، زندگی میں اونچ نیچ سب ہوتی ہے، زندگی کے اندر کوئی یہ جو ہماری ایکسپیکٹیشن ہے نا کہ ہماری زندگی میں 100% مٹھاس ہو، یہ کس کی زندگی ایسی گزری ہے اس دنیا میں، یہ بتائیے مجھے، کس پیغمبر کی زندگی ایسی گزری ہے کہ 100% مٹھاس ملی ہو اس کو؟ یہ زندگی کا حصہ ہے، خدا نے بتا دیا ہے کہ زندگی میں آزمائشات آئیں گی، تمہارا جتنا زیادہ مقرب بندہ ہوتا ہے اس کے آزمائشات اتنی زیادہ ہوتی ہیں، اتنی سخت ہوتی ہیں
جی.
تو ہم نے سب بلا دیے، دین کے سارے سبق ان چیزوں کو لے کے بیٹھ گیا، تو بہت ہی افسوسناک معاملات ہیں سب ہے نا،
یہ تو ہیں ویسے بہت، مطلب یہ لیکن مطلب ہر ایک کے ساتھ ہی یہی ہو رہا ہوتا ہے کہ آپ پوچھنے میں بھی آپ جھجھک جاتے ہیں کہ آپ کا بچہ کیا کر رہا ہے، آپ کی کیا ہے، یہ وہ کچھ کوئسچنز کہ بھائی اب پتہ نہیں،
خدا رحم کرے، یعنی اس کا مطلب یہی ہے نا کہ ہم لوگ ایک خراب انجام کی طرف بڑھ رہے ہیں، اس کا مطلب یہی ہے، اگر یہ تمام چیزیں پریویل کر رہی ہیں ایز اے نارم ان دا سوسائٹی، تو ہم پھر ایک خراب انجام کی طرف بڑھ رہے ہیں، خدا ہمیں اس سے محفوظ رکھے، کیونکہ یہ تمام کا تمام حساب کتاب جو ہے نا، یہ جہالت کا حساب کتاب ہے، اس کا دین اور دینداری سے کوئی تعلق نہیں، اس کا دین اور دینداری
سے کہ یہ نظر بد کا لیکن کانسیپٹ تو ہے جو کہتے ہیں کہ یعنی کہ چاروں کل پڑھ لیں آپ یا اس طرح، تو کانسیپٹ کوئی اس طرح تو
انسان جب مثال کے طور پر انسان کو برے اثرات سے بچانے والی مین چیز اس کا ایمان ہے، دیکھیں جو انسان اپنے ایمان اور بندگی پر محنت نہیں کرتا ہے وہ ویسے ہی شیاطین کے تیروں کے لیے اوپن ہوتا ہے، وہ چھپائے نہیں چھپائے کچھ بھی کرے وہ شیاطین کے تیروں کی زد پر ہے، میں نے کئی دفعہ آپ لوگوں کو ایک ایگزامپل دی ہے کہ ایمان ایک محفوظ قلعہ ہے، جب انسان کا ایمان سچا ہوتا ہے مضبوط ہوتا ہے تو پھر وہ حفاظتی حصار میں آتا ہے ظاہری اور باطنی خراب اثرات یا برائیوں سے، اور اگر وہ ایمان کا حصار نہیں ہے تو وہ تو ویسے ہی شیاطین کے حملے کی زد میں ہے، وہ کچھ بھی کر لے اس کو وہ تھوڑی بچ سکتا ہے،
جزاک اللہ. اور ایک میرا دوسرا سوال یہ تھا
جی
کہ یہ جیسے کہتے ہیں کہ اہل بیت نے یہ بشری فارم میں زندگی گزاری اپنی جیسے ایک عام انسان کی طرح، تو کیا ان لوگوں میں جو وہ پھر حدیث کسام میں ہم لوگ پڑھتے ہیں کہ وہ رج سے پاک تھے سارا کچھ، تو پھر وہ کیا مطلب وہ بالکل उनका क्या था, यानी
जहां पर इससे मुराद ये होता है कि जो बातिनी, बुनियादी तौर से यही है
जी, यानी कि जो बातिनी रिच्स है उससे वो पाक,
इंसान का जो वजूद है, अब जाहिरी तौर पे भी हो सकता है उसकी, लेकिन हमारे पास कि वो नहीं है, जैसे कह लेना कि एक पूरी गारंटी नहीं है। यानी जैसे मिसाल के तौर पर कि अगर हम कहें कि जो खून है, खून बताते खुद चरण नजस है ना
जी,
लेकिन अगर जैसे आयमा अलैहिस्सलाम पर भी जो कातिलाना हमला हुआ तो बदन में खून था या नहीं था? था। या इसी तरीके से जो बात होती है कि जब शहीद है, शहीद का पूरा बदन खून से तर हो जाता है लेकिन उस खून को नजिस नहीं माना जाता कि शहीद को आप बगैर गुस्ल के दफन कर दें। तो वो चीज होती है कि इंसान की जो असल में नफ्स की पाकीजगी है ना, नफ्स की पाकीजगी और तहारत, वो असल है जो इस्मत का बायस है। और बदन पे भी उसके असरात यकीनन होते हैं और हो सकते हैं, तो वो अपनी जगह मौजूद है, लेकिन ये वाली बात नहीं है कि उनके ऊपर इन कवानीन का सिरे से इतलाक नहीं होता था, इसका सबूत नहीं है हमारे पास। जी अम्मार साहब।
जी अस्सलाम वालेकुम, कैसे मिजाज है, खैरियत से कर लो, मौला तौफीकात में इजाफा करे। मौजू से मुंसलिक होना सवाल का जरूरी है कर लो?
नहीं नहीं, बिल्कुल ही दूर ना होइएगा 180 डिग्री।
चले फिर कभी के लिए, क्योंकि मेरा 180 डिग्री बेहतर।
चले बहरहाल पूछ ले आप, कोई मसला नहीं।
अच्छा मैं ये पूछा था क़िबला, जैसे एक बहुत ही मुझी चीज़ ये जो तलाक की है उसका कुछ इफरात नहीं कहना चाहिए, लेकिन कुछ वो बढ़ गई है और कम उम्र हमारे बिरादरान में, हमारी बहनों में ये कुछ हैं, तो उसमें जो दस्त अगर कुछ इम्कान है तो यहाँ पर अगर इशारा कर दीजिए।
नहीं देखें, एक बात, हर मसले का हल जो है ना, हर मसले का हल अल्लाह की पुरखलूस बंदगी है, और जब इंसान उससे डेविएट होता है तो फिर ये सब होगा, फिर वो इसी जादू टोने के चक्कर में पड़ेंगे, ये नजर बद और नजर खूब के चक्कर में पड़ेंगे, जिंदगी तल्ख होगी, तलाकें होंगी, झगड़े होंगे, फसाद होंगे, ये सब उसके ऑफशूट्स हैं। बिल्कुल सादा सी बात है, दीन का जो उसूल है ना वो एक बहुत सिंपल उसूल है कि जो रसूल खुदा ने अपनी तबलीग की बिगिनिंग में बयान किया था कि कुलू ला इलाहा इल्लल्लाह तुफ्लिहु, ला इलाहा इल्लल्लाह पर कायम हो जाओ फलाह पा जाओगे। ला इलाहा इल्लल्लाह से बंदगी रब से इनहराफ कर जाओ, हजारों हजार किस्म की मुसीबतें तुम्हारे गले पड़ जाएंगी, जो हम देख रहे हैं। तो अभी भी यही है, यह जैसे एक और जुमला भी मैं आपकी खिदमत में अर्ज कर दूं कि जो रसूल पाक ने फरमाया था कि हर खता का सर क्या है, मोहब्बत दुनिया है, जो हमने हुब दुनिया की हदीस भी पढ़ी थी, मोहब्बत दुनिया में लोग शिकार हैं उसका बेइंतहा ज्यादा, उनके अपने जैसे कहते हैं एम्बिशंस ही इतनी ज्यादा है, कनात नहीं है कि जिसकी बिना पर वो अपनी जिंदगियों को, क्योंकि फैमिली लाइफ जो है वो कुर्बानी मांगती है, कुर्बानी देने को कोई तैयारी नहीं, ये सारे मसाइल हैं। तो उसके लिए तरबियत चाहिए, और इस बात को जहन में रखिएगा कि जहां जहां भी आप हजरात मतलब शादी ब्याह से कहीं भी मुंसलिक हों, अपने बच्चों के हवाले से भी उनकी तरबियत जरूर कीजिएगा पहले शादी से, कि ये शादी ब्याह वाली जिंदगी कैसी होती है, उसके क्या तकाजे होते हैं, और उन तकाजों को पूरा करने के लिए तुम्हें क्या करना पड़ेगा। वरना अगर वो आइडियलिस्टिक किस्म की किसी दुनिया में जिंदा है ना, जो मैं माजरत के साथ एक जुमला कहता हूँ कि जो फिल्में और मूवीज देख देख के दिमागों में जो सारे खन्नास भरते हैं, फिर तलाक होना बहुत ज्यादा पॉसिबल प्रोबेबल आउटकम।
मैं बाद में आएगी, मैं जानना चाहता था अभी कुछ बिरादरान या कुछ बहनों का मालूम है कि उनमें दूरी आ गई है और तलाक तक बात आ गई है और तलाक हो चुकी है, तो ये जो खानवादा है जो अब टूट चुका है, तलाक से गुजर चुका है, इनमें दोबारा रुजू करने के लिए फिकी या शरई असूल और नजरिया क्या है,
वो
मैं
तो
वो
वही
आप
है कि तीन मतलब फिकही अहकामात तो आप किसी जाके आलिम साहब से पूछ लें तो आपको पता चल जाएंगे। जी शरीर, आप काफी देर से इंतजार कर रहे थे।
सलाम वालेकुम।
वालेकुम अस्सलाम।
छोटा सा सवाल है, आप जैसे आपने अभी भी कहा शुक्र बसूरत जबान, खुदा की जिक्र हम तो सुना करना, कुरान में तो ये भी है कि जिक्र लफ्ज से नहीं नफ्स के अंदर होता है, तो इस थोड़ा सा कंफ्यूजन थी आप अगर थोड़ा उसको।
नहीं, इसमें अगर आप आखिर में जो हमने बात की है ना, आप अगर उसको वो करें, नोट डाउन करें कि इंसान की डिफरेंट फैकल्टीज हैं, जबान है, जहन है, बातिन और कल्ब है, फिर उसके बाद जो रूहानी और सिर्री पहलू हैं कि जिसको उन्होंने कहा कि यानी इंसान के अंदर वो वाली डायमेंशंस भी हैं जो खुदा की अस्मा और सिफात की तजल्लियात को बराह रास्त रिसीव करते हैं। तो आपने नोट किया कि आखिर में हमने क्या पढ़ा था कि हर मकाम का शुक्र जुदा है और अलग है। तो ये जो जाहिरी अल्हम्दुलिल्लाह है, ये खाली जाहिरी नेमतों के शुक्र के तौर पर है, लेकिन आप अगर बातिनी नेमतों का शुक्र अदा करना चाहते हैं तो उसका शुक्र जो है वो खुदा की बारगाह में खुजू व खुशू व खशियत है, कल्ब का झुकना है। और अगर कल्ब पर खुशू वाली हालत तारी ना हो और आप जबान से जितना दिल चाहे करते रहें अल्हम्दुलिल्लाह, तो वो शुक्र अदा नहीं होगा। ये बात वाजे हुई? क्या वो ड्रॉप हो गए? जी
सलाम अलैकुम आगा।
वालेकुम अस्सलाम।
बहुत ही अच्छे दर्स शुक्र के हवाले से हुए, और इसमें मसलन हमारे उस्ताद शेख शुमाली वो कहा करते हैं कि असलन हमें जो कुछ भी मिला है दुनिया में वो बरबनाए नेमत खुदा है, हम डिजर्व तो कुछ भी नहीं करते हैं। तो इस तरीके से इंसान को मतलब ज्यादातर ये जो कॉन्फ्लिक्ट होता है ना शुक्री का, वो इसी वजह से होता है कि इंसान सोचता है कि हमें ये चीज मिलनी चाहिए थी और वो ना मिली हो। लेकिन ऑन द अदर हैंड कहा जाता है कि यानी अल्लाह रब्बुल आलमीन हो, वो पालने वाला है और उससे हर चीज की तवक्को करनी चाहिए और मांगना चाहिए। तो इन दो चीजों को कैसे बैलेंस करे इंसान कि वो उबूदियत की कैफियत उस पे हो।
थोड़ा सा मैं, आपने पहले एक रेफरेंस दिया, फिर मतलब मैं सवाल आपके बिल्कुल नहीं समझ पाया
सवाल ये था
कि वो
कि
रेफरेंस किस उसमें।
रेफरेंस मसलन हमने अपने उस्ताद की बात बताई कि वो
जी
कहा
जी
करते हैं कि यानी जो कुछ भी मिला है वी डिडंट डिजर्व एनी ऑफ दिस, वो अल्लाह ने एक हमें गिफ्ट दिया, लाइफ है या पावर वॉट एवर, तो उस हिसाब से यानी हमें हर चीज के लिए शुक्रगुजार होना चाहिए जो हमारे पास है, और जो नहीं है उसका कोई गिला शिकवा नहीं होना चाहिए। लेकिन ऑन द अदर हैंड जो जनरल हमें इस्लाम की टीचिंग्स और इवन कुरान में यानी कि वो रबुल आलमीन है हर चीज उसके हाथ में, तो फिर हम उससे तवक्को करने लगते हैं कि अगर वो हमारा पालने वाला है और हर तरीके से यानी रब और माँ की ममता से उसकी उसका कयास किया गया है यानी 70 माओं की ममता, तो जिस तरह से हम माँ बाप से तवक्को करते उसी तरह खुदा से भी करने लगते हैं, यानी हमें हर चीज मिलनी चाहिए थी दुनिया में और अगर नहीं मिलती है तो फिर हम उससे यानी वो नाशुक्री का जज्बा आता है। तो इन दो बातों को कैसे रिकॉन्साइल करेंगे।
देखें, वो वाली जो पहली बात आपने की ना, वो मेरे ख्याल में जाहिर है कि दूसरा पहलू आपने खुद ही बयान किया है, इसलिए कि ये बात दुरुस्त है कि इंसान डिजर्व नहीं करता। यानी डिजर्व नहीं करने का मतलब ये है कि इन द बिगिनिंग हमारे पास कुछ नहीं है तो डिजर्व क्या करेंगे। تو جو کچھ بھی ہے وہ عطا اور لطف الہی ہے. لیکن جب ہم لطف الہی کی بنا پر خلق ہو گئے تو خلق ہونے کے بعد ہمارا پورا وجود جو ہے وہ سراپا فقر اور احتیاج ہے. ٹھیک ہے
جی,
ہمارا پورا وجود جو ہے وہ محتاج ہے. ہم اپنی کسی بھی مسئلے کو خود سے پورا کرنے پر, حل کرنے پر قدرت نہیں رکھتے. تو اب اس صورت میں ہم اپنے مسائل کے حل کے لیے کس کی طرف رجوع کریں؟ اب یہ ویلڈ کوسچن ہے یا نہیں ہے؟
جی
یہ ویلڈ پرابلم ہے نا.
جی
تو اب اگر میں اپنی زندگی کے مسائل کو حل کرنے کے لیے, اب میرے پاس دو پاسبلٹیز ہیں. یا تو میرے سامنے جو مختلف قسم کے اسباب و علل کا نظام ہے میں اس پر ڈیپینڈنٹ ہو جاؤں, اس پر توکل کروں, تمام کی تمام توقعات اس سے باندھ لوں, یا یہ کہ میں اتنی معرفت پیدا کروں اور جیسا کہ خدا نے خود ہمیں بتا دیا ہے کہ ان تمام چیزوں کے پیچھے میری قدرت ہے, تو میں اس کی, جیسے امام سجاد علیہ السلام کی بھی جو وہ دعا ہے طلب حوائج کی, تو اس میں آپ یہ فرماتے ہیں کہ پہلے میں نے یہی غلطی کی کہ میں لوگوں کی طرف, اسباب کی طرف چلا گیا اپنی حاجت پوری کرنے کے لیے, لیکن پھر تیری رحمت نے مجھے بیدار کر دیا اور میں آگاہ اور ہوشیار ہو گیا کہ میں یہ کام کیا کر رہا ہوں. ایک محتاج دوسرے محتاج سے کیوں جا کے مانگے, یا ایک فقیر دوسرے فقیر کی ضرورت کیسے پوری کرے گا, اس کا مسئلہ کیسے حل کرے گا؟ تو میں نے ان تمام سے اپنے رخ کو موڑ کر اور کمپلیٹلی تیرے پاس آ گیا. تو یہ دو پہلو ہیں نا لائف کے. ایک پہلو وہ ہے کہ جب ہم استحقاق نہیں رکھتے تھے, خدا نے ہم کو زندگی دی اور زندگی کی تمام نعمتیں دی, اور جب ہمیں زندگی مل گئی تو یہ زندگی فقر اور احتیاط سے عبارت ہے. اس فقر و احتیاج کو پورا کرنے کے لیے رجوع اللہ ہے, اور سوائے اس کے کسی اور سے امید نہیں ہے. کہ جیسے کہ انبیاء کے حوالے سے یہ بات ہے کہ اگر میرے گھوڑے کا چابک بھی گرے گا نا
جی,
یا گم ہوگا, یا میرا ازار بند بھی گم ہوگا, تو اے خدا تجھ سے مانگوں.
جی بہت انٹرسٹنگ پہلو ہے, لیکن یہ سمجھ میں نہیں آتا, یعنی ہم لوگ تو اپنی دنیاوی حاجتوں کے لیے پھر علل و اسباب کی طرف ہی جاتے ہیں, یعنی ان کو
علل و اسباب کو اختیار کرتے ہیں, جانا نہیں چاہیے, کیونکہ اصل مسئلہ توکل ہے.
جی تو مطلب اس کو انٹینشن کا فرق ہوگا جب ہم
توکل, ایک اس سے آگے کی چیز ہے. جیسے ہم نے مثال بھی دی تھی کہ اگر ہم بیمار پڑتے ہیں, بیمار پڑنے کے بعد ہم ڈاکٹر کے پاس اس لیے جاتے ہیں, اگر مومن ہیں تو اس لیے نہیں جاتے ہیں کہ ہمارا بھروسہ یا توکل ڈاکٹر پر یا دوا پر ہے, بلکہ ہم ڈاکٹر کے پاس اس لیے جاتے ہیں کہ خدا نے ہمیں, ہمارے لیے ضروری قرار دیا ہے کہ اس نظام میں اسباب کو اختیار کیا جائے مسائل کے حل کرنے کے لیے. یہ بہت بڑا فرق ہے ایک مومن واقعی میں اور ایک عام مسلمان میں. تو اصل جو پرابلم ہے وہ یہ ہے کہ جو آپ کا پہلا سوال تھا, توقع, یقیناً توقع خدا سے ہی باندھنا ہے, یقیناً تمام توقعات کا مرکز وہی ہے. جو قرآن کریم میں بار بار ایک جملہ آیا, انابہ انابہ انیب و انب تو الیکا, یہ انابہ اسی کا مطلب ہے کہ انسان اپنی زندگی میں بار بار لوٹ لوٹ کر, پلٹ پلٹ کر خدا کی طرف دیکھتا ہے, یہ عبد خدا کی علامت و نشانی. اور دوسری بات یہ ہے کہ اسے یہ اس بات کی معرفت حاصل ہے کہ خدا نے اس نظام کو ایسا بنایا ہے کہ اس میں علل و اسباب کے ذریعے سے کام بنتے ہیں, پرابلم سالو ہوتی ہیں. تو علل و اسباب کو اختیار کرنا ہے خدا کے حکم کی اطاعت اور تعمیل میں، نہ کہ اس پر توکل کے بنا. اور اگر خدا چاہے گا تو بغیر اسباب کے بھی مسئلے کو حل کر دے گا، یا ان اسباب کو بروئے کار لے آئے گا کہ جو ہمیں جن کی سوچ اور خبر بھی نہیں.
تھینک یو.
ماشاء اللہ آغا جان، بہت خوبصورتی سے وضاحت کی آپ نے. آغا جان، ہم یہ پوچھنا چاہیں گے کہ عقائد کی درستگی جو ہے وہ کتنی اہم ہے، کیونکہ ابھی جو نظر بد وغیرہ کی بات،
عقائد کہہ لیجیے یا معرفت، عقائد کہہ لیجیے یا معرفت کہہ لیجیے، کہ بغیر معرفت کے عقیدہ قائم نہیں ہوتا ہے. اور اگر قائم ہوتا ہے، جیسے ابھی ہم نظر پہ بات کر رہے تھے، کہ وہ پیورلی ایک اسمپشن ہے، ایک پیور اسمپشن ہے، جبکہ ہمیں اس کے حوالے سے کچھ بھی معرفت نہیں ہے. یعنی کہ اگر ہم تھوڑی دیر بیٹھ کے سوچیں کہ بھئی ہو کیا رہا ہے، ہم کس چیز سے ڈر رہے ہیں، کس بات سے خوفزدہ ہیں، تو ہمیں خود ہی اس کا ڈھنگ سے جواب نہیں مل پائے گا. تو اسی لیے معرفت ضروری ہوتی ہے. معرفت جتنی بہتر ہوگی آپ کا عقیدہ اتنا بہتر ہوگا، اور جتنا عقیدہ ہائی لیول پر ہوگا آپ کا عمل بھی اتنا ہی اچھے معیار کا ہوگا. تو یہ پورا سیکوینس اس طریقے سے بنتا ہے. جی، کوئی اور صاحب کوئی بات پوچھنا چاہتے ہیں؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آقا جان، کیا حال ہے؟ ٹھیک ہے
الحمدللہ. جی، کچھ پوچھنا تھا آپ کو؟
نماز میں علی ولی اللہ پڑھ سکتے ہیں یا نہیں پڑھ سکتے؟
کیا مطلب نماز میں کس وقت،
کس وقت اس میں سجود میں
جو ذکر تعلیم کیا گیا ہے اس پر ہی باقی رہی ہے، اپنی طرف سے ایجادات نہ کریں. اگر ائمہ کی سنت میں یہ چیز ثابت ہو رہی ہے تو کریں، اور اگر نہیں ثابت ہو رہی تو پرہیز کریں.
اچھا، ٹھیک ہے، اوکے.
جی جی،
السلام علیکم.
جی وعلیکم السلام.
جی، میں یہ شکر اور حمد کے حوالے سے سوال کرنا چاہ رہا تھا. تو میرا سوال یہ ہے کہ یہ جو علماء لغت ہیں، یہ کہتے ہیں کہ شکر ہے وہ کسی نعمت کے عرفان پہ ہوتا ہے، اور یہ جو حمد ہے، حمد کسی اختیاری فعل یا کسی اختیاری جمیل صفت پہ ہوتا ہے. تو اس میں فرق کیا ہے؟ حمد کیا خاص ہے اور شکر عام ہے اس لحاظ سے؟
اب یہ لغت کا تو ماہر میں بہرحال نہیں ہوں، تو میں اس لحاظ سے تو آپ کو بہت زیادہ انلائٹن نہیں کر سکتا. لیکن قرآن کریم میں جو حمد ہے، حمد کا معنی، حمد کا لفظ اللہ کے حوالے سے ہی استعمال ہوتا ہے. تو حمد کے معنی جو ہیں، جب خدا کے لیے آتے ہیں تو وہ اپنے اندر تین چار دیگر مفاہیم کو رکھتے ہیں. ایک ہے تعریف، ایک ہے تشکر، اور ایک ہے عبودیت اور پرستش. تو حمد کے اندر یہ تمام چیزیں آتی ہیں، اور شاید اس بنا پر کہا جا سکتا ہو کہ حمد جو ہے وہ خاص ہے اور شکر ہے عام. جی، کیونکہ آپ کسی کی تعریف اس حد تک نہیں کرتے ہیں کہ اس کی پرستش کی جگہ تک پہنچ جائے. جی جی، اسلم.
ہیلو، السلام علیکم.
وعلیکم السلام.
جی اگر صاحب، شکر کے حوالے سے ایک چیز جو کہ ہمارے مسائل کا باعث بنتی ہے، وہ ہے کمپٹیشن اور کمپیریزن. لائف میں آپ اپنے کولیگز، اپنے ساتھ کے لوگوں کے ساتھ کمپیریزن اور کمپٹیشن کے اندر رہتے ہیں. پہلی چیز یہ کہ اسلام کی باؤنڈری میں رہتے ہوئے، تقویٰ کے اندر رہتے ہوئے، کس حد تک کمپٹیشن یا کمپیریزن جائز ہے؟ اور اگر بالکل جائز نہیں تو اسے کیسے ہم چھٹکارا حاصل کر سکتے ہیں جبکہ ہم انکانشیسلی چاہے اس کا اظہار نہیں بھی کریں لیکن یہ چیز ہماری زندگی کا حصہ رہتی ہے جو کہ شکر کے ساتھ لنک رکھتی ہے. ہمیں جتنی بھی نعمتیں ملی ہوں لیکن جب کمپیریزن کرتے ہیں تو ہمیں فیلنگ ہونی شروع ہو جاتی ہے جیسے ہم پیچھے ہیں. تو یہ چیز زندگی میں کس حد تک جائز ہے اور کس حد تک یہ جائز نہیں ہے؟
جی, دنیا کی زندگی میں جو ہمیں بات تعلیم دی گئی ہے وہ قناعت کی تعلیم ہے, اور جیسا کہ امام علی علیہ السلام کا جو مکتوب نمبر 45 ہے نہج البلاغہ میں جو آپ نے اپنے ایک گورنر کو لکھا تھا, تو اس میں آپ نے ایک جملہ یہ لکھا ہے کہ تمہارے امام نے اس دنیا سے دو چادروں اور دو روٹیوں پر قناعت کر لی ہے. اور فدق کے بارے میں بھی آپ نے یہ لکھا ہے کہ فدق پر دوسرے لوگوں کی تو رال ٹپک رہی تھی لیکن ہمیں فدق یا ان جیسی چیزوں سے کوئی دلچسپی نہیں ہے کیونکہ نفس کی منزل قبر قرار پا چکی ہے. تو یہ اصول ہے کہ دنیا کی زندگی میں کمپٹیشن کرنا حماقت ہے اور اپنے اس قیمتی وقت کو ضائع کرنے کے برابر ہے کہ جو ہمیں اور آپ کو دیا گیا ہے اپنی اٹرنل لائف بلڈ کرنے کے لیے. تو دنیا کی زندگی میں تو آپ نے ادھر ادھر نہیں دیکھنا ہے. میں نے آپ کے سامنے آیتیں بھی پڑھی تھیں, سورہ طہٰ کی بھی آیت پڑھی تھی, سورہ ہجر کے آخر کی بھی آیت پڑھی تھی کہ جس میں رسول خدا کو باقاعدہ خدا کی طرف سے ہدایت ہے کہ وَلَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَى مَا مَتَّعْنَ بِهِ أَزْوَاجًا مِّنْهُمْ زَهْرَةَ الْحَيَاةِ الدُّنْيَا, کہ دنیا کی زندگی کا جو گلیمر ہے, جو زیب و زینت و آرائش اور یہ سب ہے, اس کی طرف نظر اٹھا کے بھی مت دیکھو, اس طرف اپنی آئی کو سرے سے ایکسٹینڈ اور فوکس ہی نہیں کرنے کی ضرورت ہے. ٹھیک ہے, تو دنیا کی زندگی میں تو اس قسم کے کمپٹیشن کی بالکل بھی کوئی ریکمنڈیشن نہیں ہے, اور وہ صرف اور صرف انسان کا اپنی آخرت تباہ کرنے کے برابر ہے یہ کام اگر کوئی اس میں مبتلا ہو جاتا ہے خدا نہ خواستہ. دوسرا یہ کہ کمپٹیشن یقیناً ہے کیونکہ خدا نے سورہ واقعہ میں اگر آپ دیکھیں تو جن لوگوں کو سب سے ہائی لیول کی جنت کا مستحق قرار دیا ہے ان کی صفت یہ بیان کی ہے وَالسَّابِقُونَ السَّابِقُونَ, اور پھر کہا ہے اُولَئِكَ الْمُقَرَّبُونَ. تو در حقیقت کمپٹیشن جو ہے وہ آخرت کے لیے فضائل میں ہے, کرامات میں ہے. اس بات میں کمپٹیشن ہے کہ صفات حسنہ میں صبر و شکر کے مسئلے میں میں آپ سے آگے بڑھنے کی کوشش کروں, آپ مجھے پیچھے کرنے کی کوشش کریں, یہ کمپٹیشن بالکل ہے. یہ والا کمپٹیشن جو ہے یہ 100% ایگزسٹ کرتا ہے اور ریکمینڈیڈ ہے اور انکریج کیا گیا ہے. فضائل میں, کمالات میں, صفات حسنہ میں یقیناً کمپٹیشن ہے. جیسے میں نے آپ کو یہ مثال دی کہ خدا جو ہے مقربین کی صفت ہی بیان کر رہا ہے سابقون السابقون. جی
جی,
جی 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 جی, دنیاوی فکر کو, اس کے لیے آپ وہ حدیث ویسے دوبارہ سے سن لیں جو ہم نے پہلے پڑھی تھی, اور دنیا کی محبت کو دل سے نکالنے کا طریقہ اصل میں یہی ہے کہ انسان آخرت کی فکر اور خدا کی محبت پر فوکس کرے. انسان جب آخرت کی قبر کی طرف متوجہ ہوتا ہے نا, اگر آپ کو دنیا کی محبت زیادہ فیل ہوتی ہے قبرستان جائیں اور وہاں قبروں کے درمیان بیٹھا کریں, یا ہاسپٹل جائیں اور وہاں پر جو لوگ بیمار ہیں اور ڈیتھ بیڈ پر ہیں ان کی حالت کو دیکھا کریں, دنیا کی محبت خود بخود ہی آپ کے دل سے نکل جائے گی. اور آگے کنٹینیو کریں یا پھر ختم کریں؟
یہ لاسٹ سوال لے لیں.
اچھا جس قدر آسان رسائی ہے دینی تعلیم کے ذرائع تک. ہاں نعمتوں کی ناقدری یقیناً خدا کی ناراضگی کا سبب بنتی ہے، اس میں تو شک نہیں. وَلَئِن شَكَرْتُمْ لَأَزِيدَنَّكُمْ وَلَئِن كَفَرْتُمْ إِنَّ عَذَابِي لَشَدِيدٌ، یہ سورہ ابراہیم کی آیت ہے کہ اگر تم شکر گزار ہوگے ہم تمہارے اندر اضافہ کریں گے، بڑھاتے جائیں گے تمہیں، اور اگر تم کفران نعمت کرو گے تو میرا عذاب شدید ہے. تو یقیناً
جی حضرت کنکلوڈ کرتے ہیں، دعا کروا لیں.
ٹھیک جی. اللہم صل علی محمد و آل محمد. دعا کے حوالے سے جو بات ظاہر ہے کہ خدا آپ سب کی دنیا اور آخرت کی حفاظت کرے، آپ کے تمام تکالیف پریشانیاں، خاص طور سے آج کل جو کرونا کے مسائل ہیں، ان سے محفوظ رکھے تمام مؤمنین و مؤمنات کو اس وبا کی وجہ سے جن کی زندگیوں میں خلل اور پریشانی آئی ہے. خدا ان تمام مسائل اور مشکلات سے مؤمنین اور مؤمنات کو محفوظ رکھے. اور سب سے بڑی ہماری دعا یہ ہے کہ اللہ تعالیٰ آپ کو، آپ کی معرفت کو بہتر سے بہتر کرے، دین کے حوالے سے آپ کی فکر کی گہرائی کو زیادہ کرے، اور ہمیں اور آپ کو اس دین کی پیروی کرنے کی توفیق عنایت فرمائے کہ جو ہمارے لیے قبر اور آخرت کا سرمایہ بنے. تو انشاءاللہ پھر اس دعا کے ساتھ، خدا نے زندگی دی تو پھر آپ کے ساتھ پھر ملاقات ہوگی.